Remote. I'm Gene Randall. Coronavirus numbers worldwide were approaching 2.3 million, with a death toll of 155,000. Here in the United States alone, there have been nearly 707,000 infections, with 37,000 fatalities. Both numbers are the highest in the world. The figures are from Johns Hopkins University. China has revised upward its number of COVID-19 deaths to more than 4,600, reflecting 40% higher numbers for the city of Wuhan, where the pandemic began. The revision has intensified suspicions that Beijing has not been forthcoming in its coronavirus reporting. Governments around the world are trying to balance the need for their painful virus shutdown measures and taking steps to help their badly shaken economies. In a joint statement today, a group of 13 nations, including Canada, Brazil, Italy, and Germany, called for global cooperation to lessen the economic impact of the pandemic. There has been an easing of restrictions in some countries, including Italy and Germany, which have lost 27,000 lives between them. But Britain, which has a death toll above 14,000, has extended its lockdown for at least another 3 weeks. France has tacked 4 weeks onto its shutdown. It has suffered almost 19,000 virus fatalities. With 20,000 lives lost, Spain is soon expected to lengthen its COVID-19 controls. Here in the United States, the coronavirus debate has adopted a political face, as Republican President Donald Trump has urged his supporters to, quote, liberate three states led by Democratic governors. All three, Minnesota, Virginia, and Michigan, are important for Mr. Trump's November reelection chances. The president's words have been taken to the streets to demand an end to stay-at-home orders that have badly rocked the economy. Noisy demonstrations have been staged against Michigan's Democratic governor, Gretchen Whitmer. On the president's call to liberate states, the governor of Washington State, Democrat Jay Inslee, says, quote, the president is fomenting domestic rebellion and spreading lies. Mr. Trump's controversial tweet came in the heels of his assurance this week that the nation's governors would be in charge of how and when to reopen their economies. This is VOA News. Public health experts in the United States and elsewhere are warning that relaxing coronavirus shutdowns must be accompanied by wider testing and the tracing of infected people to prevent a new wave of disease. In what seems a snubbing of such thinking, the U.S. state of Florida today is reopening its public beaches. Crowds are expected. The United States is struggling to test enough people to track and control the spread of the novel coronavirus. President Trump this week released a plan to ease business restrictions that hinges on a downward trend of positive tests. But more than a month after he declared anybody who wants a test can get a test, the reality has been far different. Labs and public officials say critical supply shortages are making it impossible to increase testing at levels experts say is necessary to keep the virus in check. Frustration boiled over into anger on Friday during a private call between Vice President Mike Pence and Democratic senators who loudly complained about White House testing plans. According to sources, at one point in the call, Senator Angus King, an independent and the former governor of Maine, told Pence the administration had failed to develop an adequate national testing regime, and that, he said, amounted to a dereliction of duty. King is quoted as saying, I've never been so mad about a phone call in my life. The outburst came as Republicans signaled they are ready to accept Democratic demands for additional federal funding for hospitals as part of an effort to break a stalemate over the Trump administration's $250 billion emergency request for a small business paycheck subsidy program, which has run out of money. South Korea's Health Minister Kim Gang-lip said today that new COVID-19 guidelines could be issued soon, and that officials there are looking at allowing people to engage in certain levels of economic and social activity. As a clearer picture of COVID-19's deadly toll emerges, African Americans are demanding an explanation of why the disease has been especially cruel in its effects on Blacks. There are increasing calls for strategies to blunt the devastation being witnessed in African American and other communities of color. Associated Press figures show that nearly a third of those who have died from COVID-19 in the U.S. to this date are African American. Improved coronavirus testing could contribute to a positive turn of events in the city of Seattle, Washington, home to the first COVID-19 cases in the country. Seattle appears to have flattened the curve of the coronavirus spread, and that has officials there talking about a careful economic reopening. The state has reported more than 11,000 coronavirus cases, and just over 600 deaths. Once again, our top story, coronavirus numbers worldwide, more than 2.25 million cases and close to 155,000 deaths in 185 countries and regions. There have been nearly 707,000 infections here in the United States. More news online at voanews.com. Via remote, I'm Gene Randall, and this is VOA News.
کرونا کی عالمی وبا کے دنوں میں واشنگٹن سے خصوصی پروگرام کے ساتھ میں ہوں اسد حسن. آج کے اس پروگرام میں آپ سنیں گے دنیا کی 20 بڑی معیشتوں کا پاکستان سمیت 76 ترقی پذیر ممالک کو قرضوں میں ریلیف دینے کا پروگرام. کرونا کے سبب معیشتوں پر دباؤ کے اس دور میں یہ پروگرام پاکستان کے لیے کتنا اہم ہے. پروگرام کے اگلے سیگمنٹ میں ہم بات کریں گے کرونا سے متاثرہ دنیا میں زندگی کب بحال ہوگی. تجزیہ کریں گے اقوام متحدہ کے سیکرٹری جنرل اینٹونیو گوٹریس کے بیان کا جس میں وہ کہتے ہیں کہ جب تک وائرس کے خلاف ویکسین نہیں آ جاتی زندگی مکمل بحال نہیں ہو سکتی. صدر ڈونلڈ ٹرمپ کا ملک میں اہم عہدوں پر تقرری کے لیے کانگریس سے بالا اپنے اختیارات استعمال کرنے کا انتباہ. اسی سیگمنٹ میں جائزہ لیں گے امریکہ کی صدارتی مہم میں سابق صدر باراک اوباما کی جانب سے ڈیموکریٹک امیدوار جو بائیڈن کی حمایت کیا اہمیت رکھتی ہے. تو چلتے ہیں پروگرام کے پہلے حصے کی جانب.
وائس آف امریکہ واشنگٹن آپ سے مخاطب ہے میڈیم ویو 972 کلو ہرٹز پر.
یہ وائس آف امریکہ ہے, میں ہوں اسد حسن. کرونا کی عالمی وبا کے دنوں میں ہمارا یہ خصوصی پروگرام, اور پروگرام کے حصے میں جن ڈیولپمنٹس کے اوپر ہم بات کرنا چاہتے ہیں ان کا تعلق براہ راست معیشت سے ہے, اور کرونا کے بعد جس طرح دنیا بھر کی معیشت پہ دباؤ بڑھا ہے تو خاص طور پہ جو ترقی پذیر ممالک ہیں جن میں پاکستان بھی شامل ہے ان کو مشکلات کا سامنا یا ان کی مشکلات میں اضافہ ہوا ہے. پرائم منسٹر عمران خان نے کچھ روز قبل انٹرنیشنل کمیونٹی سے اپیل کی تھی کہ جو ترقی پذیر ممالک ہیں ان کو قرضوں میں کچھ رعایتیں دی جائیں, نرمی دی جائے, حتیٰ کہ انہوں نے تو معاف کرنے کی بھی بات کی تھی. اور اس کے اوپر جو ہے اب جو G20 ممالک ہیں ان کا جو ریاض میں اجلاس ہوا اس میں یہ فیصلہ کیا گیا ہے کہ جن ممالک کو ڈیٹ ریلیف یعنی قرضوں کے پروگرام میں کچھ رعایت دی جا رہی ہے اس میں پاکستان کا نام بھی شامل کر لیا گیا ہے. تو ان حالات میں پاکستان کا نام اس میں شامل ہونا کیا معنی رکھتا ہے؟ دوسری جانب ایک اور پریشان کن خبر یہ ہے کہ جب پوری دنیا کی معیشت پہ پریشر ہے, اسٹاک مارکیٹس ہوں یا عالمی باقی منڈیاں ہوں بری طرح سے پریشان ہیں, تو وہاں پہ ایشیا کے اندر جو گروتھ ہے یعنی زیرو گروتھ ہے اس کی توقع رکھی جا رہی ہے اس سال کے لیے, اور پاکستان کے لیے کچھ جائزے پہلے سے یہ بتا رہے تھے کہ اس سال کے لیے تو منفی میں گروتھ ریٹ جا سکتا ہے, اس سے کیا مراد ہے؟ تو یہ بھی سمجھنے کی کوشش کریں گے. دو اکانومسٹ ہمارے ساتھ موجود ہیں, ڈاکٹر شاہد حسن صدیقی صاحب کسی تعارف کے محتاج نہیں ہیں, نادیہ فاروق صاحبہ ایشین ڈیولپمنٹ بینک کے ساتھ اکنامک کنسلٹنٹ ہیں. دونوں مہمانوں کا بہت شکریہ اور خیر مقدم. ڈاکٹر صاحب سب سے پہلے تو اس ڈیٹ ریلیف پروگرام پہ بات کریں, کیسا انیشیٹو ہے خاص طور پہ ترقی پذیر دنیا جو خود اس چیلنج کا شکار ہے, تو فائنانشیل انسٹیٹیوشنس کا اور G20 کا یہ فیصلہ پاکستان اور دیگر 76 ممالک جن کا نام اس میں آ رہا ہے کہ ان کو فائدہ پہنچ سکتا ہے, کس طرح کا فائدہ پہنچائے گا؟
دیکھیے پوزیشن یہ ہے کہ جو پاکستان سمیت متعدد ترقی پذیر ملکوں اور ترقی یافتہ ملکوں کی معیشت پر بڑے تباہ کن اثرات مرتب ہوئے ہیں, ان حالات میں یہ بڑا ایک اچھا فیصلہ ہے کہ ہمیں مہلت مل دی جا رہی ہے اپنے قرضوں اور سود کی ادائیگی میں. تو جو اس کا بنیادی فلسفہ ہوتا ہے وہ یہ ہوتا ہے کہ یہ جو مہلت مل رہی ہے اس سے اگر ہم اپنی معیشت میں اسٹرکچرل اصلاحات کر کے معیشت کو پائیدار بنیادوں پر استوار کر لیں تب تو اس کا یقیناً ایک فائدہ ہے, یا اگر اس کی مہلت سے فائدہ اٹھا کے جو طاقتور طبقے ہیں جو پاکستان میں جو ٹیکس نہیں دیتے یا دوسرے جو ہے وہ قومی دولت لوٹتے ہیں ان کو پیکیجز دے دیے جاتے ہیں اس نام سے کہ معیشت کو ٹھیک کرنا ہے, تو پھر یہ ایک پرابلم آگے چل کے پاکستان کے لیے بھی آئے گی. تو اگر ہم فیوڈل کلچر سے جان چھڑا لیتے ہیں اور جن اصلاحات کا وعدہ ہم 25 سال سے کر رہے ہیں عالمی مالیاتی اداروں سے بھی اور قوم سے بھی جو کبھی نہیں کی گئی, خاص طور سے ٹیکسوں کے شعبے میں, توانائی کے شعبے میں اور فرد کی پروڈکٹیوٹی بڑھانے میں اگر وہ نہیں کی گئی اور پیکیجز دے کر یہ کہا گیا کہ دیکھیے ہماری پالیسیوں کے ثمر ہے, تو یہ پھر تباہ کن ہوگا. اس لیے آج یہ دیکھنا ہوگا یہ جو مہلت مل رہی ہے, بلکہ نئے قرضے بھی شاید ہمیں 1.4 ارب ڈالر جو ہیں وہ IMF نے بھی تقریباً ایگری کر لیا ہے وہ بھی ہمیں مل جائیں گے. تو یہ ایک مہلت ہے, یہ چیز امپورٹنٹ ہے کہ حکومت اس کے اب جو اقدامات اٹھاتی ہے وہ کیا کرتی ہے.
صحیح. نادیہ فاروق صاحبہ آپ یہ بتائیے گا کہ یہ جو فائنانشیل انسٹیٹیوشنز ہیں یا G20s ہیں جب یہ مہلت دے رہے ہیں یا ریسٹرکچرنگ کریں گے یا تھوڑا سا اس میں ریلیف دیں گے ان ممالک کو, تو اس سے ان کے اپنے انفراسٹرکچر کے اوپر یا اپنے نظام کے اوپر کیا دباؤ بڑھے گا؟
جی بہت شکریہ اسد. لیکن آپ نے جو بات کی, بیسیکلی یہ ریپڈ فائنینسنگ انسٹرومنٹ جس کو بولا جاتا ہے کہ ہمیں جس طرح جتنی جلدی ضرورت ہے اس طرح کے اقدامات کی, جس کے لیے عمران خان صاحب نے پہلے اپنی ایک تقریر میں کہا بھی تھا کہ ڈیولپنگ کنٹریز کے قرضے معاف کر دیے جائیں. تو معاف تو نہ صحیح, لیکن یہ کم از کم انہوں نے فریز کر دیا, ایک سال کی ہمیں مہلت دے دی. ہم جیسے ملکوں کے لیے جو ڈیولپنگ کنٹریز ہیں, ہمارے لیے یہ سکون کی ایک تھوڑی سی بریدنگ اسپیس جسے کہہ لیں نا, وہ ہمیں مل رہی ہے. شاہد صاحب نے تھوڑا سا پولیٹیکل اینگل جو ہے اس کو بہت اچھے طریقے سے ہینڈل کیا, لیکن میں یہ کہوں گی ایز این اکانومسٹ کہ آفٹر یہ جو لاک ڈاؤن بالکل ختم ہوگا تو ہمارے پاس جو ایک سال کا ٹائم ہوگا اس میں کم از کم جو ڈیٹ ری پیمنٹس ہیں وہ ختم ہماری رکی بھی ہوں گی, اور دوسرا آئل پرائسز ویسے کم ہے اور جو آج ڈسکاؤنٹ ریٹ ایک دم سے نیچے آ گیا ہے. تو یہ تین چار فیکٹرز مل کے ہماری اکانومی کو تھوڑا سانس سہارا دیں گے. اور دوسرا جو احساس پروگرام کی طرف پرائم منسٹر کا بہت زیادہ فوکس ہے, کم از کم اتنا ہمارے پاس فائنینسنگ اتنی آ جائے گی کہ اس کے اوپر آسانی کے ساتھ عمل کیا جا سکے گا اور لوگوں کو کم از کم اپنا تھوڑا سا پیروں پہ کھڑا کرنے کے لیے حکومت جو ہے وہ مہلت دے سکے گی. باقی ان کنٹریز کا یا یہ جو ملٹی لیٹرل آرگنائزیشنز ہیں ان کا اپنا کیا ہوگا, ڈیفینیٹلی ابھی جو 1.4 بلین ڈالرز جو آئی ایم ایف ہمیں دے رہا ہے, 1 بلین کے قریب ورلڈ بینک دے رہا ہے اور اے ڈی بی بھی ہمیں مدد کر رہا ہے. تو ظاہر بات ہے آپ کو پتا ہے جو بھی بینکس ہوتے ہیں یا فائنینشیل انسٹیٹیوشنز ہوتے ہیں ان کا تو زیادہ سے زیادہ فوکس یہی ہوتا ہے کہ ڈسبرسمنٹس ہوں. ڈسبرسمنٹس ہوں گی تو آف کورس ان کی اتنا ہی جو انٹرسٹ پیمنٹس ہیں یا جو بھی ہیں بھلے ڈیلیڈ ہوں لیکن ان کو ان دی اینڈ ان کو وہ مل جائیں گی. تو ان کے اینڈ پہ بہتر ہے, ون ون سچویشن ہے. ہمارے لیے بہت ضروری ہے کہ ہمیں کم از کم یہ جتنا لاک ڈاؤن رہا, اکانومی بند رہی ہے, بالکل جم رہی ہے, اس میں ایک تھوڑی سی بریدنگ اسپیس ہمیں
بریدنگ اسپیس ملے گی. ڈاکٹر شاہد حسن صدیقی صاحب, اب دوسری جانب آتے ہیں, یہ صرف پاکستان یا ترقی پذیر ملکوں کا نہیں ہے معاملہ, پوری دنیا کی جو معیشت ہے وہ سست روی کا شکار ہے. آئی ایم ایف نے تو یہ بھی اشارہ دیا ہے کہ 1950 یعنی وہ گریٹ ڈپریشن کے بعد پہلی دفعہ اکانومی کو اتنا بڑا دھچکا لگ رہا ہے, یعنی یہ جو اس کے بعد یہ ریسیشن 2000 کا تھا اس سے بھی بڑا دھچکا پہنچنے کا امکان ہے. ان حالات میں یہ بتایا جا رہا ہے کہ جو ایشیا کے اندر معاشی نمو ہے یا جو گروتھ ہے وہ زیرو رہنے کا امکان ہے اس سال کے لیے. پاکستان کے لیے کچھ اس سے پہلے جو اندازے لگائے جا رہے تھے کہ -1.2 ہو سکتی ہے. سو اس کو تھوڑا سا اس کی وضاحت کریں ہمارے لسنرز کے لیے کہ اس گروتھ ریٹ میں کمی کا امپیکٹ عام آدمی پہ کیسے ہوتا ہے, ملکوں کے اوپر کیسے ہوتا ہے, اور پھر ایشیا کی اکانومی کی بات ہے تو پورا خطہ کیسے متاثر ہوگا.
دیکھیے بنیادی بات یہ ہے کہ اگر آپ پاکستان کو دیکھیں یا بھارت کو دیکھیں یا بنگلہ دیش, جو تین بڑے ملک ہیں, یہ بڑی حد تک انحصار کرتے ہیں اب باہر سے جو ریمیٹنسز آ رہی ہیں. اگر آپ پاکستان کو دیکھیں تو ہماری ریمیٹنسز ہماری ایکسپورٹ سے زیادہ ہیں, $22 ارب تک جو ہماری ریمیٹنسز رہی ہیں, اور اس میں کچھ ہنڈی کا پیسہ ہے جو واپس آ جاتا ہے. تو یہ پیسہ کبھی بھی جو ہے سرمایہ کاری کی طرف ڈائیورٹ نہیں ہوتا, بلکہ اس پیسے سے ہم اپنا ٹریڈ ڈیفیسٹ پورا کرتے ہیں. تو ٹریڈ ڈیفیسٹ ہمارا یہ ہے کہ جو امپورٹس ہیں وہ ڈبل ہیں تقریباً ایکسپورٹ کے. تو 2011 سے 19 تک اگر ہم دیکھیں تو ہماری ایکسپورٹ گر گئی اور ہماری ریمیٹنس بڑھ گئی. ایک دوسرا یہ تھا کہ اگر آپ پاکستان کو دیکھیں کہ 1980 سے 2019 تک یہ جو 40 سال تھے اس میں ہمارا گروتھ ریٹ جو تھا وہ بھارت, بنگلہ دیش اور سری لنکا سے کم رہا ہے. اور کورونا وائرس سے پہلے سے چند مہینے پہلے عالمی بینک کی ایک رپورٹ آئی تھی, اس میں انہوں نے کہا تھا کہ جی پاکستان کا گروتھ ریٹ تو 2.4 رہے گا, جو کہ بھارت, سری لنکا, مالدیپ, بھوٹان سے بھی کم تھا. اور دوسرا یہ کہ فروری 2020 میں اگر ہم دیکھیں تو ہماری معیشت مشکلات کا شکار تھی بہت زیادہ. تو یہ پھر چیز آ گئی. تو اس کا مطلب یہ ہے کہ اگر ہم نے جیسے پاکستان کو آپ دیکھیں, ہمارے اپنے جو ڈومیسٹک ریسورسز ہیں وہ قومی بچتیں ہیں, اس پر ہم انحصار نہیں کرتے, ہم ٹیکسز پر انحصار نہیں کرتے, ہم ملکی سرمایہ کاری پر انحصار نہیں کرتے, بلکہ انحصار کرتے ہیں قرضوں پر, امداد پر, نجکاری کے اوپر, تو اور بیرونی سرمایہ کاری کے اوپر. ملکی سرمایہ کاری نہیں ہوتی تو بیلنس نہیں ہے. تو ان چیزوں کی وجہ سے معیشت تو بے انتہا کمزور بنیادوں پر استوار ہے, لیکن بھارت کی سچویشن اس لیے ڈفرینٹ ہے کہ بھارت کے لیے تو ابھی انہوں نے یہ کہا ہے کہ 21 میں کچھ 7.4% ان کی گروتھ ریٹ ہو سکتی ہے, جبکہ پاکستان کے لیے بہت کم بتائی جا رہی ہے. ان تمام کنٹریز کے اپنے اپنے چیزیں ہیں, لیکن ایک جملہ میں ضرور کہہ دوں کہ بھارت جب ٹیکس ایمنسٹی لے کر آیا تو اس نے 45% ٹیکس مانگا, پاکستان جب لے کر آیا تو انہوں نے 1.5% پراپرٹیز میں مانگا. تو ہمارے یہاں فیوڈل کلچر زیادہ اسٹیبلشڈ ہے, طاقتور طبقے زیادہ ایکٹیو ہیں, और अभी भी जो हमने देखा, अगर मैं दो जुमलों में आपको ये बता दूं कि जब ये इक्तसादी पैकेजेस आए तो उसमें भी हमने फ्यूडल कल्चर देखा। मसला अब ये कि इंटरेस्ट रेट कम हुए, जब इंटरेस्ट रेट कम हुए तो 51,000 बोरोस को फायदा हो गया जिन्होंने 7,000 अरब लिए हैं, लेकिन 2,20,00,000 अफराद जिन्होंने बैंकों में डिपॉजिट रखे थे अब वो प्रॉफिट एंड लॉस शेयरिंग में थे। स्टेट बैंक ने उनकी शरह मुनाफा कम करके 11.25 से 9% कर दी। तो इसका मतलब ये कि 2,00,00,000 आदमियों को यहाँ भी आपने नुकसान पहुंचा दिया। पेट्रोलियम मसनूआत का भी फायदा हमने अवाम को नहीं पहुंचाया। तो मैं जो इशारा कर रहा था कि अगर आप फ्यूडल कल्चर बरकरार रखते हैं तो, और दूसरा ये था कि हमारा यूरोप जो इंस्टार है अमेरिका पर है, वहां से हमारी इंपोर्ट एक्सपोर्ट भी कम होती है, तो ये पैकेज बहुत शॉर्ट मोहलत होगी क्योंकि इस हकूमत के दौर में 15 अरब डॉलर के बैरूनी कर्जे हमारे बढ़े हैं जो हाईएस्ट रिकॉर्ड है। तो मैं इस कॉन्टेक्स्ट में बात कर रहा था कि हमारे लिए मुश्किल होंगी अगर हमने स्ट्रक्चरल इसलाहत नहीं की, लेकिन भारत और दूसरे लोग जो है उनके लिए तो 7% ग्रोथ रेट अगले साल की मुतवक्के है।
जी नादिया फारूक साहब, आप इस एशिया की और पाकिस्तान की ग्रोथ रेट पे बताइएगा।
देखिए सबसे पहली बात तो असद ये है कि मैं खुद IMF का जो फाइनेंशियल मॉडल मैंने खुद बनाया है पाकिस्तान के लिए, और मैं उसमें GDP की फोरकास्टिंग करती हूँ हैविंग ऑल अदर सेक्टर्स ऑफ द इकोनॉमी एज वेल। मेरे ख्याल में एकदम से आज जो स्टेट बैंक ने अपनी मॉनिटरी पॉलिसी का ऐलान किया पैरा 3 में अगर आप देखें तो उसमें उन्होंने लिख दिया कि पाकिस्तान वो कॉन्ट्रैक्शन के साथ -1.5% होगा फॉर द ईयर, ये 2020 के लिए, और 2021 के लिए उन्होंने 2% कहा। हालांकि इसी हफ्ते दो रोज पहले स्टेट बैंक की अपनी जो सेकेंड क्वार्टरली रिपोर्ट आई थी उसमें उन्होंने 3% के लगभग उन्होंने ग्रोथ रेट दिया था। एकदम से उन्होंने अपने ग्रोथ रेट को IMF के साथ अलाइन कर दिया, क्योंकि IMF का जो वर्ल्ड इकोनॉमिक आउटलुक आया है आज से 3-4 रोज पहले आपने देखा होगा, उसमें भी एग्जैक्टली पाकिस्तान के लिए -1.5% ग्रोथ रेट दी हुई है। सबसे पहली बात तो यह है कि IMF का प्राइमरी मैंडेट ये नहीं है कि वो GDP की फोरकास्टिंग और GDP के टारगेट्स को इस तरह से ओपन करे जिस तरह से वो आज करें, इट्स नॉट देयर प्राइमरी मैंडेट। और दूसरी बात ये है कि माइनस में हम कैसे जाएंगे, मुझे आप बताइए, जो अगर मंथ ऑन मंथ पे हम फरवरी का डेटा देखें, फरवरी इस साल का 2020 का, तो उसमें हमारे इंडिकेटर्स काफी इंप्रूवमेंट की तरफ जा रहे थे, ये तो अचानक से कोरोना का ये इशू आ गया। तो अगर हम वैसे भी देखें लगभग अगर मार्च को फरवरी को निकाल के मार्च अप्रैल चले मई, वरना तो अप्रैल में लास्ट ईयर तो अप्रैल में बजट आ गया था, तो फिर भी हम देखें 2 से 2.5 महीने का इम्पैक्ट जो है वो इसके अंदर शामिल होगा। नेक्स्ट ईयर देखा जा सकता है कि हमारी किस हद तक सिवेरिटी, क्या ये आगे रहेगी, चलेगा इसका सिलसिला, या किस हद तक ये फिर खत्म होगा और कैसे शुरू होगा, हाँ उस पर सोचने की जरूरत जरूर है। लेकिन -1.5% मेरे ख्याल से ये ओवर एग्जैजरेशन है, भले आप इसको 0.5 से 1 के दरमियान कहीं, मतलब -0.5 को भी छोड़ दें आप, लेकिन 0 से 0.5 के दरमियान कहीं भी इसको रख देते, लेकिन इससे नीचे जाना मेरे ख्याल है कि वो बिल्कुल नामुनासिब।
आप इसको समझ करते हैं, लेकिन नादी आप इसकी इन कमेंट से, क्योंकि पाकिस्तान के जो फॉरेन मिनिस्टर शाह महमूद कुरैशी, उनका ये कहना है कि ये प्राइम मिनिस्टर इमरान खान की दरख्वास्त के ऊपर ये डेट रिलीफ जो है वो दिया गया है, क्या वाकईतन इस चीज़ को कंसीडर किया गया या ऑलरेडी ये चीज़ इंटरनेशनल फाइनेंशियल इंस्टीट्यूशंस और G20 के टेबल पे थी?
देखिए ऑलरेडी अगर आप IMF की जो चीफ इकोनॉमिस्ट हैं गीता गोपीनाथ के लास्ट अभी जो 2 उनके ब्लॉग्स आए अगर आप उनको देखें तो IMF जो है वो बार बार ये भी साथ में कह रहा है कि काउंटर साइक्लिकल पॉलिसीज होनी चाहिए, यानी आपको फिस्कल एक्सपेंशन की तरफ जाना होगा। जब आपका डिस्काउंट रेट कम होता है तो ऑटोमेटिकली आप मॉनिटरी लूजनिंग की तरफ जा रहे होते हैं, यानी आपकी मॉनिटरी पॉलिसी लूज हो रही होती है, आपने एक्सपेंड करना होता है। और एज एन केनेडियन मॉडल को अगर फॉलो किया जाए जो कि पिछले प्रॉब्लम में किया था, आप जितनी स्पेंडिंग करेंगे उतना इकोनॉमी की ग्रोथ जो है वो बढ़ती है। इस लिहाज से देखा जाए तो ये मल्टीलेटरल ऑर्गेनाइजेशन वो खुद ये चीज देख रहे हैं, सोच रहे हैं कि अब एक्सपेंशनरी पॉलिसी की तरफ जाना जरूरी है। हाँ लेकिन पाकिस्तान के केस में हमें ये देखना होगा कि हम ऑलरेडी फंड जो हमने उनसे लिया हुआ IMF का जो कॉन्ट्रैक्ट हमने साइन किया हुआ है बायलेटरल प्रोग्राम उसके अंडर हम है, तो क्या हम उस तरह से एक्सपेंशन कर पाएंगे? लेकिन अभी तक के जो फिगर्स आप देखें जो IMF का एनालिसिस है फॉर पाकिस्तान इकोनॉमी, हमें एक्सपेंशन की तरफ जाना होगा। और जरूर इमरान खान की बात ने भी इस पर असर रखा होगा। आज मैं BBC में देख रही थी, एक साहब थे वो भी इमरान खान को कोट कर रहे थे कि उन्होंने अच्छा इनिशिएटिव लिया है, एक अच्छी बात कही। लेकिन ये इन इंस्टीट्यूशंस की अपनी प्रोजेक्शन में भी है कि इनको एक्सपेंशन की स्पेस मिलनी चाहिए इन कंट्रीज को।
बहुत शुक्रिया नादिया फारूक, आपने एशियन डेवलपमेंट बैंक को आप रिप्रेजेंट करती हैं, आपने हमें ज्वाइन किया। डॉक्टर शाहिद हसन सिद्दीकी साहब, आपके भी हम ममनून हैं, बहुत शुक्रिया आपका।
थैंक यू।
تازہ ترین خبروں، خصوصی فیچرز، ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
یہ وائس آف امریکہ ہے، میں ہوں اسد حسن. کرونا کی عالمی وبا کے دنوں میں ہمارا یہ خصوصی پروگرام، اور کرونا سے جب ملینز، 2 ملین سے زیادہ افراد متاثر ہو چکے ہیں، بڑی تعداد میں اموات ہو چکی ہیں. دنیا کا کوئی ملک ایسا نہیں ہے جہاں پہ کرونا کے پیشنٹس نہیں ہیں یا کرونا کا خوف نہیں ہے. اس دور میں ایک سوال جو سب سے زیادہ پوچھا جا رہا ہے وہ یہ کہ کرونا سے کب نجات ملے گی اور زندگی واپس کب بحال ہوگی. اگر آپ دنیا کی لیڈرشپس کی طرف جائیں، ان کی اپنی مجبوریاں ہیں. جب معیشت ڈوب رہی ہے تو سیاسی کہنا چاہیے کہ سیاسی طور پہ بہت نقصان ہو رہا ہے قائدین کو. اگر آپ پریزیڈنٹ ٹرمپ کی بات کریں، وہ بھی بہت ایگر اور پرجوش نظر آتے ہیں کہ جتنا جلد ہو سکے امریکہ کے اندر مارکیٹس کو اور زندگی کو بحال کیا جائے. 5 مشرقی ریاستیں جو ہیں امریکہ کی، ان کے گورنرز وہ بھی یہ کہہ چکے ہیں کہ ورسٹ از اوور اور زندگی بحال ہو سکتی ہے. پاکستان جو ہمارے آڈینس ہیں، وہاں پہ بھی آپ نے دیکھا کہ گزشتہ روز جزوی طور پہ مارکیٹس کو کھول دیا گیا، جس کے بعد بڑا رش نظر آیا. لیکن ایک شخصیت ایسی ہیں جو ورلڈ باڈی سے جن کا تعلق ہے، یعنی اقوام متحدہ سے، اس کے چیف انٹونیو گوٹریس یہ کہہ رہی ہیں کہ اگر آپ یہ پوچھتے ہیں کہ زندگی بحال کب ہوگی، تو یہ بحال مکمل طور پہ تبھی ہو سکتی ہے جب ویکسین مارکیٹ میں آ جائے گی. سال کے آخر تک ایک اینٹیسپیشن ہے، لیکن کم از کم ایک سال ذہن میں ہونا چاہیے ہے. تو یہ بالکل کیچ 2020 کی سچویشن ہے. دنیا کے لیے باہر جائیں تو مسئلہ ہے، گھر میں بیٹھیں تو مسئلہ ہے. سو بات کرتے ہیں اس کے اوپر. 2 ڈاکٹرز ہمارے ساتھ ہیں، ایک نیو یارک سے جہاں پہ اب بھی یہ وائرس جو ہے وہ اپنی تباہ کاریاں، اس کے اثرات ہمیں نظر آ رہے ہیں، اگرچہ نئے کیسز کی تعداد میں رپورٹلی کچھ کمی آ رہی ہے. وہاں سے ڈاکٹر سہیل چیمہ صاحب ہمیں جوائن کر رہے ہیں. ورجینیا ڈی سی اور میری لینڈ، یہ ڈی ایم وی ایریا کے اندر جو پیشنٹ سے ڈیل کر رہے ہیں، ڈاکٹر خالد عبداللہ صاحب وہ ہمارے ساتھ ہیں. اور ہمارے دونوں پینلسٹ کی خوبی یہ ہے کہ دونوں سوشل میڈیا کے اوپر لوگوں میں اپنی آڈینس کو اویئرنیس دینے میں مصروف ہیں. ڈاکٹر سہیل چیمہ صاحب، کتنا سیریس لینے کی ضرورت ہے انٹونیو گوٹریس کے اس بیان کو؟ آپ پہلے بھی اس پہ بات کرتے آئے ہیں. کیا کرونا کمزور ہو رہا ہے، ہو سکتا ہے، یا اس کا حتمی حل ویکسینیشن ہی ہے؟
اسد شکریہ پروگرام میں لینے کا. دیکھیں، کرونا کمزور ہو رہا ہے کیوں؟ بیکاز وی آل آر فالوئنگ سوشل ڈسٹینسنگ. ٹھیک ہے، ابھی جیسے کل ہی ایک بڑی انٹرسٹنگ ایک خبر تھی، انہوں نے کہا کہ امریکہ میں جو کرنٹ پروجیکشن ہے ڈیتھ ریٹ کا، وہ 60,000 ہے. انیشیلی 2.2 ملین تھا، بٹ لیٹر آن دے ریوائز دا نمبر، اور انہوں نے کہا 60,000 پیپل آر گوئنگ ٹو ڈائی، جو کہ ایک اچھی خبر ہے. مطلب ذرا زیادہ اموات تو کوئی بھی ایک بھی اموات اچھی نہیں ہوتی، لیکن کمپیئر ٹو 2.2 ملین، اگر 60,000 آئی وڈ ٹیک 60,000 اوور 2.2 ملین. لیکن انہوں نے بولا کہ اگر یہ سوشل ڈسٹینسنگ جو تھی یہ 2 ہفتے پہلے کر لی جاتی، تو یہ 60,000 کے بجائے 20,000 نمبر ہوتا صرف. مطلب آپ دیکھیں، فرق دیکھیں کہ 2 ہفتے اگر پہلے لاک ڈاؤن شروع کر دیا جاتا اور لوگ سوشل ڈسٹینسنگ کو فالو کرتے، تو دا پروجیکشن وڈ ہیو بین اونلی 20,000 پیپلز ڈیتھ کمپیئر ٹو وٹ وی آر ایسٹیمیٹنگ ایٹ دا مومنٹ 60,000. تو کرونا کمزور نہیں ہو رہا، یہ ہم نے جو اس کی امپلیمنٹیشن کی ہے اس کو کمزور کرنے کے لیے، اس کی وجہ سے یہ نمبرز اور ان کی جو مورٹیلٹی اور نمبر آف جو ہاسپٹلائزیشنز اور آئی سی یو کے ایڈمیشن، یہ کم نظر آ رہے ہیں. اگلا سوال کہ اس کا اصل علاج کیا ہے؟ اس کا اصل علاج صرف اور صرف ویکسین، ویکسین اور ویکسین ہے. دنیا میں جب تک کرونا وائرس کی ویکسین نہیں آئے گی، یہ کرونا وائرس کا جو خوف، اس کا جو فیئر، انگزائٹی اور اس کا جو ایک پینک ہے، وہ کمپلیٹلی ختم نہیں ہو سکتا.
ڈاکٹر خالد عبداللہ صاحب، آپ کی رائے.
جی، میں ڈاکٹر سہیل چیمہ نے جو کہا بہت صحیح فرمایا. میں تھوڑا سا یہ واضح کر دینا چاہتا ہوں آڈینس پہ کہ یہ کیوں وائرس کیا ہے، بیکٹیریا کیا ہے. بیکٹیریا ایک سنگل سیل آرگنیزم ہے جس کو ہم مختلف طریقوں سے اٹیک کر سکتے ہیں اینٹی بایوٹک کے ساتھ. اس کی سیل وال بھی ہوتی ہے، اس کے اندر بھی رائبوسوم اور دوسرے سٹرکچرز ہوتے ہیں جنہیں ہم اٹیک کر کے اسے مار سکتے ہیں. وائرس کا مسئلہ یہ ہے کہ وائرس ایک ڈی این اے یا آر این اے مولیکیول ہے. ڈی این اے کیا ہے؟ اگر میں اپنا ہاتھ برش کرتا ہوں تو ملینز ٹریلینز آف خلیے جسے سیل کہتے ہیں، وہ سنک میں گرتے ہیں. اس میں سے میں ایک اٹھا لوں، ایک ملین روزانہ، اس میں ڈی این اے کا سٹرکچر ہے جس میں میری ساری کی ساری انفارمیشن بند ہے, اور وہ ہے چار لیٹر, فور لیٹر ورڈ, یعنی کہ فور مالیکیول جسے ہم کہتے ہیں پی سی اے جی. ٹھیک ہے, اس میں پھر سیل کے اندر یہ چار لیٹر ورڈ, اگر انسانی جینوم کو ہم نے ڈی کوڈ کر لیا ہے, یہ میں صرف اس لیے بتا رہا ہوں تاکہ ہمیں پتا ہو کہ ہم کس بلا سے نپٹ رہے ہیں, جب ہم کہتے ہیں نا وائرس یا وائرل, تو یہ کیا عذاب کیا ہے اور کیوں اس کا اتنا مشکل مسئلہ ہے کہ ان چار لیٹر ورڈز کو اگر ہم ڈی کوڈ کریں انسان کے, تو ایک 10 فٹ اونچا, 10 فٹ لمبا, 10 فٹ چوڑا کمرہ کاغذوں سے بھر جائے گا, ایک خلیے کے اندر ایک ڈی این اے کے مالک. ٹھیک ہے, اور یہ وائرس ہے آر این اے, ہیپٹائٹس بی ہے ڈی این اے, ہیپٹائٹس سی ہے آر این اے, ایچ آئی وی ہے آر این اے, اور یہ وائرس بھی بدقسمتی سے آر این اے وائرس ہے, فلو وائرس بھی آر این اے. تو ان کی دوائیاں بنانا تو تقریباً ناممکن ہے, اس میں بھی کچھ تھوڑا سا بڑے لوگوں نے جو باتیں کی ہیں, جو ڈاکٹر جیما صاحب آپ کو بتا دیں گے, میں ایسے پوچھیں گے تو میں بتا دوں گا. تو اس میں ان کی ویکسین بھی مشکل ہے, اور ویکسین کم از کم ایک سال ہے, تو میں بالکل 100% اگری کرتا ہوں کہ ویکسین جب تک نہیں بنے گی
اس کا کوئی مستقل حل نہیں ہے. لیکن ڈاکٹر سہیل چیمہ صاحب پھر یہ بتائیں,
دوسری بات, وائرس کہیں نہیں جا رہا, دوسری چیز یہی رہے گا, ہمارے ساتھ رہے گا, ہمیں اس کے لیے یہ تدبیر کے علاوہ ہمارے پاس اور کوئی راستہ نہیں ہے.
صحیح. اچھا ڈاکٹر سہیل چیمہ صاحب, سوشل میڈیا کے اوپر ایک کچھ تھاٹ پرووکنگ ٹویٹس ہوتے ہیں. ایک ٹویٹ یہ تھا کہ جو وائرس سینیٹائزر سے مر رہا ہے اس کے لیے دوائی کیوں نہیں ہے, اور پھر دوسرا یہ بھی ہے کہ آخر ہزاروں کی تعداد میں جن مریضوں نے ریکور کیا ہے وہ صحت یاب ہوئے ہیں, آخر کچھ ادویات تو ان کے اوپر اپلائی کی گئی ہوں گی, ان کو دی گئی ہوں گی نا.
دیکھیں, سب سے پہلے بات, آپ نے بڑا اچھا انٹرسٹنگ کوسچن ہے کہ جو وائرس سینیٹائزر سے مر رہا ہے وہ دوائی سے کیوں نہیں مر رہا. سب سے پہلی بات تو وائرس جو ہے سینیٹائزر سے مر نہیں رہا, مطلب اس کو آپ باہر ہی باہر مار رہے ہیں, لیکن جب وہ وائرس ایک دم آپ کے جسم میں چلا جاتا ہے تو پرابلم تو وہاں پہ ہوتی ہے نا. باہر تو یہ پرابلم کسی کو نہیں کر رہا, باہر کوئی یہ نہ کسی بلڈنگ پہ اٹیک کر رہا ہے, نہ کسی جہاز پہ اٹیک کر رہا ہے, نہ کسی سڑک پہ اٹیک کر رہا ہے,
نہ ہاتھ پہ اٹیک کر رہا ہے, نہ ہاتھ اور گال پہ. ٹھیک ہے
نا, آپ کا ہاتھ جو ہے وہ ایک اس کے اندر ایک پروٹیکٹیو میکانزم ہے جو کہ ٹھیک ہے, لیکن جب یہ آپ کی ناک کے ذریعے ریسپریٹری بون بون ہے, ایک دفعہ ناک کے ذریعے آپ کے سسٹم کے اندر چلا گیا,
آپ کے سیل کے اندر چلا گیا,
آپ کے سیلس کے اندر چلا گیا, آپ کی باڈی کے اندر چلا گیا, آپ کے جو سارے جو سیلز ہیں اس پہ اسے اٹیک کرنا شروع کر دیا. اب آپ اس میں بھی ایک انٹرسٹنگ, آپ کا اگلے سوال کہ بھئی کچھ لوگوں پہ بہت زیادہ ہو رہا ہے, کچھ پہ کم ہو رہا ہے, اس کی وجہ یہ ہوتی ہے کہ ہر انسان کا ایک امیون سسٹم ہوتا ہے. کچھ لوگ جو ہیلتھی ہیں, جیسے کہ آپ نے دیکھا ہوگا 90% آف دا پیپل ڈز ناٹ نیڈ ٹو ریکوائر ٹو گو ٹو دا ہاسپٹل, وہ خود بخود ہی ٹھیک ہو رہے ہیں, اور اس میں بھی 90% میں بھی 50% لوگ ایسے ہیں جن کو سمٹم وائرس نے اٹیک کیا, ان کو پتا ہی نہیں چلا کہ مجھے وائرس کا حملہ ہو چکا ہے, نہ ان کو فیور ہوا, نہ ان کو کاف ہوئی, نہ شارٹنس آف بریتھ, نہ کھانسی, کچھ بھی نہیں, اینڈ دے آلریڈی ہیو بین اٹیک بائی دا وائرس, اور وہ
بہت سارے لوگوں میں اس کی علامات بہت مختلف ہیں, یہ سمٹمز علامتیں بھی مختلف ہو سکتی ہیں ہر مریض کے اندر.
ایبسولوٹلی, ہر شخص کے اندر جو ہے اس کے سمٹم بہت ویری کر رہے ہیں, اور اسی وجہ سے ساری جو سائنٹسٹ ہیں وہ پریشان ہیں کہ بھئی اس کو, کیونکہ اس کی جو یہ میوٹیٹ کر رہا ہے, اپنی جو شکل ہے, اپنی جو خلیہ ہے, وہ بار بار بدل رہا ہے, کیونکہ جیسے کہ ڈاکٹر صاحب نے ابھی پہلے بتایا کہ یہ آر این اے وائرس ہے, اور یہ بڑے ڈینجرس قسم کے ہوتے ہیں, ان کو کنٹرول کرنا, ان کو اٹیک کرنا, ان کی ٹریٹمنٹ ڈھونڈنا بہت ہی مشکل کام ہے. اٹس ناٹ دیٹ ایزی کہ بھئی اس کو ہم جو ہے نا پکڑ لیں. جیسے مثال کے طور پہ فلو ہوتا ہے, ریگولر فلو, انفلوئنزا فلو, اس کا 100% اس کا بھی علاج ابھی تک موجود نہیں ہے, حالانکہ وہ 100 سال سے موجود ہے وہ وائرس ہمارے پاس. سائنٹسٹ نے ہر سال امریکہ جیسے ملک میں 50-60 ہزار آدمی مرتا ہے فلو وائرس. وہ وجہ یہی ہے کہ اس طرح کے وائرسز جو ہوتے ہیں یہ اتنی آسانی سے ٹریٹ نہیں ہوتے, اس کے لیے بہت زیادہ کمپلیکیشنز ہوتی ہیں. لیکن اس کے باوجود دیکھیں ابھی تک سائنٹسٹ نے, ڈاکٹرز نے इस तरह की कई बीमारियों को कंट्रोल किया हुआ इस दुनिया के अंदर, तो आई एम वेरी मच ऑप्टिमिस्टिक कि हम इसको भी कंट्रोल कर लेंगे. पीपल हैव टू बी पेशेंट, पीपल हैव टू अंडरस्टैंड.
मैं वापस आता हूँ आप दोनों की तरफ के जिंदगी आखिर बहाल होनी है तो ग्रेजुअली कैसे बहाल होगी. अगरचे आपकी एक्सपर्टी ऑफ कोर्स मेडिसिन के रेफरेंस में है लेकिन स्टिल आप समाज का भी हिस्सा हैं. तो डॉक्टर खालिद अब्दुल्ला साहब, अगर जिंदगी को वापस मामूल की तरफ नॉर्मलसी की तरफ लेके आना है तो क्या ये ग्रेजुअल होगा, कैसे होगा? एक तरफ ज़ाहिर सियासत है, कारोबारी सियासत है, समाज है, मईशत है, उसको भी लेके चलना है तो क्या करना पड़ेगा?
इसमें एक चीज जो न्यूयॉर्क के हवाले से डॉक्टर सोहेल सीमा मौजूद हैं, ग्राउंड रियलिटी उनके आंखों के सामने और हमारे सामने भी है कि कहा जा रहा है कि जी वायरस की जो वो बेल शेप एक कर्व होती है कि वो जो स्टार्ट होता है तो ऊपर की तरफ जाता है, फिर वो प्लेटो होता है, फिर वो नीचे की तरफ जाता है. तो वो बेल शेप कर्व में अभी ये फ्लैटो पे है, अभी नीचे नहीं गया. वो कहते हैं फ्लैटनिंग ऑफ द कर्व. जब वो फ्लैटनिंग की वजह क्या है कि इंसानों के अंदर इसकी इम्यूनिटी पैदा हो जाती है. जब वायरस अटैक करता है तो हमारा जिस्म खुद उनसे लड़ता है. तो उसमें ये हो रहा है कि इसलिए हमने क्वारंटीन के अलावा हमारे पास कोई तरीका नहीं था तो हमने वो रखी. और चाइना ने भी किया, अब इटली अपना वो लॉकडाउन को खोल रहा है. आई थिंक दे आर लिटिल टू अर्ली. न्यूयॉर्क में भी ये मई में जैसे डोनाल्ड ट्रंप फरमा रहे हैं, ये भी एक बड़ा मुश्किल काम मुझे नजर आ रहा है. तो इट हैज टू बी 100% लुकिंग एट द वायरस. और ये वायरस डिसाइड करेगा कि मुझे कब आपने क्वारंटीन खत्म करनी है, कब आपने लॉकडाउन खत्म करना है. ठीक है, हमारा जो काम है वो है वैक्सीन पे तवज्जो देना और वैक्सीन पे बहुत काम हो रहा है. मेडिसिन है, डॉक्टर विल सिमन ने भी कहा था कि आरएनए वायरसेस की मेडिसिन वेरी डिफिकल्ट. हेपेटाइटिस सी एक ऐसा है जिसकी 100% ट्रीटमेंट हमने दरियाफ्त कर ली है, नो डाउट. वो भी तो दूसरी चीज जो इस लिहाज से मैं कहना चाहूंगा कि यस इट इज गोइंग टू बी इन स्टेप वाइज फैशन. And we have to look at the mood of the virus, not our politicians. And obviously, economy is very important. And for some countries like Pakistan and India, it's very painful. But we have to be patient.
Dr. Swin Chini, sir,
कैसे? मैं आपको यहाँ पे एक चीज ऐड करना चाहूँगा कि इकोनॉमी कैसे खुलेगी. इसका एक जो ना सबसे अच्छा है, जो हमने हमारे पास एक स्वीडन का मॉडल मौजूद है. स्वीडन हैज नॉट इम्प्लीमेंटेड एनी लॉकडाउन. उन्होंने जो मुझे लग रहा है वो जो यहाँ पे अमेरिका के अंदर भी ज्यादातर स्टेट स्वीडन के मॉडल को फॉलो करेंगी. उस मॉडल के अंदर क्या है कि जो यंग हेल्थी इंडिविजुअल्स हैं, जैसे एनीथिंग लेस देन 60, उनको बोलेंगे कि आप वर्क फोर्स में आए. ठीक है, मास्क तो अब जो है ना हमारी जिंदगी का हिस्सा बनेगा. एवरीबडी हैज टू वेयर मास्क पीरियड, इंक्लूडिंग न्यूयॉर्क के गवर्नर कोमो ने एक एग्जेक्टिव ऑर्डर पास कर दिया कि व्हेन एवर यू गोइंग टू गो आउट यू हैव टू वेयर मास्क, नो क्वेश्चन.
जब तक कि वैक्सीनेशन नहीं हो जाती.
तो यंगर इंडिविजुअल, यंगर वर्कफोर्स को हम बाहर निकालेंगे और जो जरा सा लगेगा कि अच्छा, एक रैपिड टेस्टिंग शुरू होगी यहाँ पे विद इन फ्यू वीक्स. आप देखिएगा पूरे अमेरिका में वो कह रहे हैं टेस्टिंग टेस्टिंग टेस्टिंग, तो आपको हर जगह टेस्टिंग मौजूद होगी. जो जरा सा पॉजिटिव आपको मिला इंडिविजुअल उसको आइसोलेट करो और जो नेगेटिव लोग हैं उनको उनसे आप काम चलाओ, क्योंकि इकोनॉमी खोलना इज ऑल्सो एज इम्पॉर्टेंट एज हैंडलिंग और डीलिंग द वायरस. बिकॉज एट द एंड ऑफ द डे दे आर गोइंग टू बी मोर पीपल वुड डाई फ्रॉम दिस लॉकडाउन or by keeping in them in the house than with the coronavirus. So we have to obviously open the lockdown, we have to open the economy, because that is not going to sustainable for longer term also.
Bahut shukriya Dr. Sohail Seema sahab, aapne New York se mein join kiya. Dr. Khalid Abdullah sahab, aap DMV se hamare sath maujood the, Virginia, Maryland aur DC ka ye jo shahri ilaka hai wahan se aapne mein join kiya. Bahut shukriya dono mehmanon ka.
Thank you.
वॉइस ऑफ अमेरिका वॉशिंगटन आपसे मुखातिब है मीडियम वेव 972 किलोहर्ट्ज पर.
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है. खबरें अब हर वक्त आपकी मुट्ठी में.
ये वॉइस ऑफ अमेरिका वाशिंगटन है, मैं हूँ असद हसन और प्रोग्राम के इस हिस्से में हम अमेरिका से कुछ अपडेट्स के ऊपर तजिया लेते हैं और वो अपडेट्स दो नौत की हैं. ایک تو یہ کہ سر ڈونلڈ ٹرمپ وہ اس بات پہ نالاں اور ناراض نظر آتے ہیں کہ بہت سارے اہم عہدے ان کے اوپر تکرریاں ابھی بھی التوا کا شکار ہیں اور اس کے لیے وہ ذمہ دار کانگریس کو قرار دیتے ہیں اور ان کا یہ کہنا ہے کہ وہ کانگریس کو بائی پاس کرتے ہوئے یا اس کو ایڈجرن کرتے ہوئے اپنی طاقت استعمال کریں گے اور یہ خود ان لوگوں کو براہ راست اپوائنٹ کر سکتے ہیں. اگر امریکی کانسٹیٹیوشن کی طرف جائیں تو یہ پاورز یہ اختیارات پریزیڈنٹ ٹرمپ کو یا ملک کے صدر کو حاصل ہوتے ہیں, لیکن امریکی تاریخ یہ بھی کہتی ہے کہ آج تک کسی صدر نے ان اختیارات کا استعمال نہیں کیا ہے. اب جبکہ ملک کے اندر بحران ہے اور بحران کا سبب جو ہے وہ کرونا وائرس ہے, پینڈیمک ہے, یہ عالمی وبا ہے, اس وجہ سے پریزیڈنٹ ٹرمپ جو ہے وہ بظاہر فرسٹریٹ بھی نظر آتے ہیں, کس حد تک ان کی بات جینون ہے. دوسرا یہ ہے کہ یہ چونکہ الیکشن کا بھی سال ہے اور سر ٹرمپ یقیناً چاہتے ہیں کہ اہم جو عہدے ہیں ان کے اوپر تکرریاں ہوں اور سسٹم جو ہے وہ باقاعدہ طور پہ فنکشنل ہو. کیا اس کا سبب رہا کہ آج تک تکرریاں نہیں ہو سکیں اور اب اگر پریزیڈنٹ ٹرمپ یہ کہہ رہے ہیں کہ وہ کانگریس کو دونوں ایوانوں کو ایڈجرن کرتے ہوئے یہ فیصلہ کر سکتے ہیں تو اس کے کیا پروز اینڈ کونز ہیں, اس پہ ہم بات کریں گے. اور دوسرا اس کا آج کی ہماری وہ زاویہ ہوگا آج کے سیگمنٹ کا, صدر سابق صدر باراک اوباما انہوں نے مکمل طور پہ انڈورس کیا ہے جو بائیڈن کو, سو ان کی کیمپین میں شمولیت یا ان کو انڈورس کرنا کیا معنی رکھتا ہے, جو بائیڈن کو کتنا فائدہ اس سے پہنچ سکتا ہے. شریک گفتگو ہے ہمارے ساتھ ساجد دارڑ صاحب, کسی تعارف کے محتاج نہیں ہے, پریزیڈنٹ ڈونلڈ ٹرمپ کے قریبی مصاحبین میں اور مسلمز آف امریکہ اور اس سے پہلے مسلمز فار ٹرمپ کیمپین کے ہیڈ میری لینڈ سے ہمارے ساتھ ہیں, اور ملک ندیم عابد صاحب نے ہمیں جوائن کیا ہے, ڈیموکریٹ ہیں, نیو یارک چیئر آف ایتھنک کوآرڈینیٹنگ کونسل آف ڈیموکریٹک نیشنل کمیٹی, اس کے ساتھ ان کی وابستگی چیئر ہیں اس کے, اور نیو یارک سے انہوں نے ہمیں جوائن کیا ہے. سو دونوں مہمانوں سے جب پروگرام ختم کرنے لگیں گے تو دونوں اسٹیٹ سے کرونا سے متعلق بھی اپڈیٹ لیں گے. دونوں مہمانوں کا بہت شکریہ اور خیر مقدم. جی
وعلیکم السلام. جی
تارڑ صاحب آپ سے شروع کرتے ہیں, صدر ٹرمپ اس کہنا چاہیے کہ لیول پہ اور آ کے غصے میں بھی نظر آتے ہیں, فرسٹریٹ بھی نظر آتے ہیں, کیوں کر ان کو یہ بیان دینا پڑا یا انتباہ جاری کرنا پڑا کہ اس کو بائی پاس کر دیں گے یا ایڈجرن کر دیں گے. ایڈجرن آپ چونکہ لائر بھی ہیں سو ہمیں بتائیں کہ ایڈجرن کرنے کا مطلب کیا ہے, کیونکہ جب ہم اس کو انگریزی میں پڑھتے ہیں نا تو ہمیں تو یہ بھی ذہن میں آتا ہے جیسے پاکستان میں کہتے ہیں جی اسمبلیاں توڑ دیں یا اسمبلیاں جو ہے نا ان کو پیچھے ہٹا دیا, اس سے کیا مراد ہے؟
دیکھیں سب سے پہلے تو میں یہ بتانا چاہوں گا کہ یہ فرسٹریشن کا اظہار ان کا حق بنتا ہے. یہ ایک نان فنکشننگ واشنگٹن ڈی سی کی ایک زندہ مثال ہے. ہر ٹریڈیشنل پالیٹیشن ٹریڈیشنل حالات میں جب بھی نیا پریزیڈنٹ آتا ہے تو 4,000 جارز واشنگٹن ڈی سی میں وہ اپنے ساتھ لے کے آتا ہے, جن لوگوں نے مینڈیٹ دیا ہوتا ہے اس مینڈیٹ کو انفورس کرنے کے لیے. یہ ایک امبیرسنگ مومنٹ ہے کہ ابھی تک ڈونلڈ ٹرمپ صاحب کی جو اپوائنٹمنٹ 4,000 ہیں وہ پوری نہیں ہو سکی, ان کی پہلی ٹرم ختم ہونے کو ہے. دس از اے لیونگ ایگزامپل کہ واشنگٹن ڈی سی از نان ورکیبل. اسٹیبلشمنٹ اتنی اسٹرانگ ہے کہ وہ ونر اپنے پریزیڈنٹ کو بھی آگے سے ان کو دس از ہاؤ دے ہینڈی کیپ دیئر اون پریزیڈنٹ. یہ اس کی ایک زندہ مثال ہے جس کے بارے میں انہوں نے کل اپنے فرسٹریشن کا اظہار کیا. اب پاورز کے بارے میں بھی میں کہوں گا, اس وقت کیونکہ کرونا کنٹری از گوئنگ تھرو کرائسس, اس وقت پریزیڈنٹ ورنہ جو پاور ہے دیٹ ود لیجسلیشن کو ہوتی ہے, اس کے بعد جس طرح چار پلر ہے گورنمنٹ کے, لیکن آج کل کیونکہ نارمل حالات نہیں ہیں اور ڈونلڈ ٹرمپ صاحب نے یہ کہا ہے کہ ان کو یہ 123 لوگوں کی اپوائنٹمنٹ چاہیے تاکہ وہ لوگ آ کے ہیلپ کر سکیں, ورنہ جو ہے سارے لوگ اوباما اپوائنٹڈ, جو بجائے کام ان کو انفورس کرنے کے وہ ان کے کاموں میں رکاوٹ پیدا کرتے ہیں. ان لوگوں کی خواہش ہے کہ ڈونلڈ ٹرمپ صاحب سیکنڈ ٹرمز الیکشن نہ جیت سکیں. تو یہ ایک زندہ مثال ہے کہ کس طریقے سے واشنگٹن ڈی سی کی اسٹیبلشمنٹ یا کس طریقے سے پارٹی گورنمنٹ ود ان گورنمنٹ کام کر رہی ہے.
بتا سکتے ہیں کہ کن کن عہدوں کے اوپر تکرریاں جو ہیں وہ بھی التوا کا شکار ہیں؟
دیکھیں سب سے بڑی بات آج کل کے کرائسس کی بات ہے, جس طریقے سے سرجن جنرل ساتھ ہیں وہ اوباما اپوائنٹڈ ہیں, اور اس طریقے سے تو جس طریقے دیکھیں 123 تو یہ کروشل ہے. ابھی میں نے اسے کرونا وائرس سے پہلے دیکھا تھا صرف 52% اپوائنٹمنٹس ہو سکی ہیں جو ڈونلڈ ٹرمپ صاحب کی ریکمینڈیڈ تھیں, ورنہ ساری اپوائنٹمنٹس تو ابھی روک کے بیٹھی ہے کانگریس.
اس سے کوئی فرق پڑتا ہے ان کے آپریشن پہ, کیونکہ یہاں پہ تو جمہوریت ہے اور मशीनरी जो है वो सिस्टम के ताबे काम करती है, कोई बड़ा फर्क नहीं पड़ता है आईएमएन से?
देखिए उसमें उसकी एक दूसरी मिसाल देता हूँ। अनफॉर्चुनेटली इस वक्त अमेरिका को ना सिर्फ कोरोना का सामना है, दूसरा सामना था क्योंकि ये इलेक्शन ईयर है और इस कोरोना पे सियासत की जा रही है, बिलखसूस नॉर्थ ईस्ट में। अब देखें तो हर डेथ को कोरोना के साथ अटैच किया जा रहा है, हर चीज में कोशिश की जा रही है। आप रोजाना प्रेस कॉन्फ्रेंस देखें किस तरीके से मीडिया डेली बेस पे अटैक करता है प्रेसिडेंट को, और उसमें बॉटम लाइन क्या है कि वो शो ये करना चाहते हैं कि कोरोना में गवर्नमेंट फेल है, फेडरल गवर्नमेंट इज नॉन फंक्शनिंग, इट डजंट एग्जिस्ट, और ये सारी अपनी वो समझते हैं इसको अपने पॉलिटिकल ऑब्लिगेशन। हालांकि अफसोस की बात है, इस टाइम पे चीजें बाई पार्टिजन होनी चाहिए थी, जिंदगियां बचाने की तरफ होना चाहिए था, इस पे सियासत नहीं होनी चाहिए थी, ये इसकी दूसरी मिसाल है। और इसी तरीके से और कई ऐसे देखें, प्रेसिडेंट साहब को बड़ा अरसा लीकेज का रहा सिलसिला कि व्हाइट हाउस से चीजें लीक होती थी, वो लीक जो चीजें वही करते थे जो ओबामा अपॉइंटेड लोग थे, जो डिफरेंट माइंडसेट थे, तो वो ये सारी अभी तक मुश्किलात पूरी टर्म खत्म हो चुकी प्रेसिडेंट साहब की, लेकिन वो इस चीज पे ओवरकम नहीं कर सके, सिर्फ इसी वजह से कि नैंसी पेलोसी और दूसरे जो प्रोफेशनल पॉलिटिशियन है दूसरी पार्टी के, वो इन चीजों में रुकावट डालते हैं और उनका ओनली सोल ऑब्जेक्टिव ये है कि डोनाल्ड ट्रंप शुड विन द सेकंड टर्म।
जी मलिक नदीम आबिद साहब, आपके ख्याल में प्रेसिडेंट ट्रंप के इस हद पे या इस सतह पे जाके इस बयान देने का मतलब क्या हो सकता है? और दूसरा ये कि अगर ये जमहूरियत है और बाई पार्टीजन एक सिस्टम है, सो अभी तक ये जहाँ जहाँ रिपब्लिकन पार्टी का कंट्रोल है, सो ये अप्रूवल्स क्यों नहीं हो सकी? ये तो सिस्टम के ताबे इसको बड़े एक स्मूथ फंक्शन के तौर पे इसको अंजाम पा जाना चाहिए था। 123 कम तादाद तो नहीं है मेन फंक्शंस के अगर मशीनरीज के अंदर मेन ऑफिशियल्स की बात की जाए तो।
देखिए पहले तो मैं अपने दोस्त और अपने भाई साजिद तारक साहब का शुक्रिया अदा करता हूँ, वो जब भी तशरीफ लाते हैं मेरी नॉलेज में बहुत इजाफा करवाते हैं, मैं बड़ा खुश होता हूँ उनसे बात करके। लेकिन मुझे एक तो थोड़ा सा गिला है उनके साथ कि साजिद तारक साहब अमेरिका को सिर्फ एक नजर से देखते हैं, यानी एक आंख से देखते हैं, दूसरी जो पॉजिटिव आंख है डेमोक्रेट की वो हमेशा इनकी बंद होती है। तारक साहब आप डेमोक्रेट्स की कॉन्ट्रीब्यूशन को भी देखा करें। पहली बात तो ये, मैं थोड़ा सा आपके लिसनर की नॉलेज के लिए मैं थोड़ा सा शेयर करता चलूं। 1794 में जॉर्ज वाशिंगटन ने एक बनाया था मिलिट्री सबॉर्डिनेशन एक्ट, जिसके तहत उसको इस तरह के कोई अख्तियारात मिले थे, और उसके बाद 1973 में वॉर पावर्स रेजोल्यूशन एक्ट, जो प्रेसिडेंट को बहुत सारे पावर्स मिले थे जो गोइंग बियॉन्ड द कांग्रेस थे, क्योंकि अमेरिका में तो हर चीज की कहते हैं ताकत का सरचश्मा जो है वो कांग्रेस है, लेकिन ये 1973 के बाद प्रेसिडेंट को वॉर के पॉइंट ऑफ व्यू से उनको अख्तियारात हो गए और उन्होंने तो ये अख्तियारात लिए कि वो कांग्रेस को सुपरसीड कर सकते हैं। लेकिन चूंकि अभी भी कोरोना के खिलाफ भी वॉर डिक्लेयर हुई हुई है, सो उनके पास ही डज हैव दी अथॉरिटी। अब मैं थोड़ा सा एक टेक्निकल भी क्लैरिफाई कर दूं, प्रेसिडेंट ट्रंप गोया फ्रस्ट्रेट है, उनकी फ्रस्ट्रेशन बजा है, और ये इसी सियासत का हिस्सा है जो गुज़श्ता 25-30 साल से तो मैं देख रहा हूं, हर प्रेसिडेंट दूसरी पार्टी के ऊपर ब्लेम करता है कि ये हमारी अपॉइंटमेंट को रोक रहे हैं। ये पिछली गवर्नमेंट में भी हुआ, आप भी हुआ है, और ये आइंदा भी होगा, मैं ये भी आपको बताता चला। इस हद तक फ्रस्ट्रेट होना कि पूरे सिस्टम को डीरेल कर देना, ये तो कोई अपना अपना सा सिचुएशन लगता है, कोई देसी किस्म की सियासत लग रही है
आपको,
मुझे लगता ही है।
आपको ये इम्कान है कि सदर ट्रंप इससे ये कर गुजरेंगे, हो सकता है ये?
देखिए मैं यही अर्ज करने लगा था कि मुझे लगता है कि साजिद तारड़ साहब काफी करीब होते जा रहे हैं प्रेसिडेंट साहब से, और उनको ये बताते हैं कि जी पाकिस्तान में प्रेसिडेंट के पास बड़े अख्तियार हैं, आप बंद कर दे सारे दरवाजे।
सही, तारड़ साहब तो प्रेसिडेंट साहब कर गुजरेंगे, और आपके आपके ऊपर ये जजमेंट ठीक है कि आप पाकिस्तानी तजुर्बात शेयर कर रहे हैं?
मैं जाती तौर पर मेरी ओपिनियन ये है, हमेशा मैं ये समझता रहा हूँ कि बिल्कुल पाकिस्तान के साथ हालात मिलते जुलते हैं। पाकिस्तान में जब करप्शन पे के बारे में पूछा जाता है तो जमहूरियत खतरे में हो जाती है, यहाँ पे जब हमने प्रेसिडेंट साहब ने यूक्रेन के बारे में सोचना शुरू किया तो इम्पीचमेंट का शुरू हो गया प्रोसेस। ये वाकई हालात मिलते जुलते हैं, मैं अहमद साहब आपसे एग्री करता हूँ, अल्टीमेटली ह्यूमन बीइंग आर द सेम, जब भी करप्शन पे हाल डाला जाता है तो यहाँ
चलो अब आपने सियासत की बात की है तो चलो सियासत पे आ जाते हैं। तो पावर्स के बारे में हमारे सामने को पता चल गया कि सदर के पास ये आते हैं, और आज का खास तौर पे जंगी सा माहौल है और बहुत बड़ा बहरान है जिसका सामना है पूरी दुनिया को और अमेरिका को बिलखसूस। सो अब जरा सियासत की बात आपने की है तारण साहब, तो इसी पे प्रेसिडेंट बराक ओबामा जिनकी पॉपुलैरिटी सर्वेस के मुताबिक इवन उनके आखिरी दिन तक जो है वो 60% के करीब थी, बड़ी उनकी पसंदीदगी है, वो एक्टिवली पार्टिसिपेट करते हुए नज़र आते हैं इलेक्शन कैंपेन में जो बाइडन के लिए, और उनको इंडोर्स किया है, और इतलात ये भी आ रही हैं कि शायद उन्होंने सेनेटर बर्नी सैंडर्स को भी कायल करने में कोई किरदार अदा किया है। सो आपके ख्याल में ये कॉम्बिनेशन सदर ट्रंप के लिए कितना बड़ा चैलेंज हो सकता है या बराक ओबामा की एक मुतहरिक शमूलियत इलेक्शन कैंपेन में?
मेरी नज़र में बराक ओबामा साहब की एंडोर्समेंट मेरे ख्याल में तो ये महंगी पड़ेगी जो बाइडन साहब को। उसकी वजह ये है, मैं बताता हूँ, जो बाइडन साहब 32 साल सेनेट में रहे हैं, 8 साल व्हाइट हाउस में रहे हैं, 40 साल पावर में रहने के बाद अगर 77 ईयर्स ओल्ड, 70 साल उनकी एज है, अगर अभी तक वो अमेरिका को कुछ डिलीवर नहीं कर पाए तो अगले 4 या 8 साल में वो क्या करेंगे, नंबर वन। फिर 8 साल ओबामा साहब, आप बिल्कुल आप सही कहते हैं वो पॉपुलर थे, लेकिन मैं उनको ओन करना पड़ेगा सीरिया, सीरिया में जिस तरीके से वो रेड लाइंस ड्रा करते रहे, वो उनको ओबामा केयर ओन करना पड़ेगा, उनको कई स्कैंडल, उनको हिलरी क्लिंटन फाउंडेशन की करप्शन ओन करनी पड़ेगी, उनको कई ऐसे फंड्स जो है वो ओन करने पड़ेंगे 8 साल के, जो कि अभी तक ईरान को पैसे दिए गए, उसके बाद फॉरेन पॉलिसी पे कंप्लीटली उनका कोई नहीं कंट्रोल था, रशिया जिस तरीके से चाइना ने एक्सपेंड किया है ओबामा पीरियड में, जिस तरीके से उन्होंने अब्यूज किया अमेरिकन फॉरेन पॉलिसी को, जिस तरीके से चाइना ने इकॉनमी टेक ओवर की, जिस तरीके से बराक ओबामा नेफ्टा को सपोर्ट करते रहे, जिस तरीके से जाबे बाहर भेजते रहे, जिस तरीके से इकॉनमी सफर करती रही, ये सारी चीजें मेरे ख्याल में ओन करना इतना आसान नहीं होगा, ये मेरे ख्याल में ये एंडोर्समेंट नहीं है, ये काफी वजनी हो जाएगा जो बाइडन के लिए। और जो बाइडन जिस तरीके से मैंने बताया आपको कि जो बाइडन इज द कैंडिडेट मेरे ख्याल में जो कि सबसे ज्यादा लाइट कैंडिडेट थे, जो जिनको अपने ग्रैंड चिल्ड्रन के नहीं पता, उनके 5-7 ग्रैंड उनके चिल्ड्रन है, वो कहते हैं 5 हैं, उनको पता नहीं होता वो खड़े कहाँ हैं, एज उनके फैक्टर ये है। और दूसरा हंटर बाइडन की करप्शन, जिस तरीके से 8 साल उसने अपने डैडी के पावर को अब्यूज करके यूक्रेन और चाइना से बिलियंस और बिलियंस डॉलर बनाए, जिस तरीके से इनके पीरियड में जो वाइट स्टेट डिपार्टमेंट पे टू प्ले चलता रहा, मिडल ईस्ट की स्टेटें वहां क्लिंटन फाउंडेशन को पैसे दे के किस तरीके से स्टेट डिपार्टमेंट को अब्यूज करती रही, ये सारी चीजें ओन करना इतना आसान नहीं होगा मेरे ख्याल में, इट विल बी अ वेरी टफ चैलेंज। और मैं देख रहा हूं जिस तरीके से कि इस कोरोना वायरस से पहले अनएम्प्लॉयमेंट 3.4% थी, जिस तरीके से चाइना और रशिया और दूसरे कंट्रीज और अपने मैंडेट बिलखसूस डोनाल्ड ट्रंप इज द नॉन ट्रेडिशनल नॉन प्रोफेशनल पॉलिटिशियन जो कि टोटल अपना मैंडेट डिलीवर करने की कोशिश कर रहे थे बाय हॉक्स और क्रोक्स, उनको बीट करना इतना आसान नहीं होगा।
जी मलिक नदीम आबिद साहब, कितना
पहले तो मैं थोड़ा सा ये भी क्लैरिफाई करता चलूं, बड़ा इंटरेस्टिंग फैक्ट्स हैं जो आपके लिसनर्स को मालूम होना चाहिए। ये फ्रस्ट्रेशन सिर्फ 130 या 123 अपॉइंटमेंट की नहीं है, ये प्रेसिडेंट ओबामा की एंडोर्समेंट की फ्रस्ट्रेशन है, जो उनको जिस वक्त एंडोर्स उन्होंने किया प्रेसिडेंट साहब ने, तो उस वक्त डोनाल्ड ट्रंप साहब कुछ ज्यादा ही फ्रस्ट्रेट हो गए हैं। और दूसरा मैं थोड़ा सा ये भी क्लैरिफाई करता चलूं कि एज ए लॉ अबाइडिंग सिटीजन ऑफ अमेरिका आई डू बिलीव इन द पावर्स गिवन टू द प्रेसिडेंट ऑफ यूनाइटेड स्टेट बाय द कॉन्स्टिट्यूशन, लेकिन मैं क्लैरिफाई करता चलूं प्रेसिडेंट ट्रंप ने एडजर्न करने की बात की है, डिसॉल्व करने की बात नहीं की। एडजर्न वो करना चाहे जरूर करें, बाय द एंड ऑफ द ईयर वो खत्म हो जाएगा, नेक्स्ट ईयर फिर वो कांग्रेस आ जाएगी, उसमें कोई बुराई नहीं है। देखें जिस वक्त प्रेसिडेंट ऑफ यूनाइटेड स्टेट ये समझते हैं कि उनकी कांग्रेस की वजह से कुछ सिस्टम स्लो हो रहे हैं, कुछ जो पैसा इन्वॉल्व होना चाहिए हेल्थ केयर रिकवरी सिस्टम में वो नहीं हो रहा, तो सिस्टम अगर स्लो हो रहा है तो उसको एडजर्न करने में कोई बुराई नहीं है, उन्होंने डिसॉल्व करने की
क्लैरिफाई हो गया। अब आ जाते हैं प्रेसिडेंट बराक ओबामा कितने इफेक्टिव हैं इस वक्त भी अमेरिका की सियासत में।
जी देख लीजिए कितने इफेक्टिव है, आप देख लीजिए प्रेसिडेंट बराक ओबामा ने जो बाइडन को एंडोर्स किया है तो साथ ही उन्होंने कांग्रेस को डिसॉल्व करने की या कांग्रेस को एडजर्न करने की धमकी दे दी है प्रेसिडेंट ट्रंप ने। तो देखिए जहां तक करप्शन का ताल्लुक है, करप्शन की अभी तक तो किसी पे साबित नहीं हुआ, ना जो बाइडन साहब पे हुआ ना डोनाल्ड ट्रंप साहब पे हुआ, लेकिन द क्लोजेस्ट एनीवन हैव रीच्ड टू द एविडेंस एंड द प्रूफ इज प्रेसिडेंट ट्रंप। ये इजाज सिर्फ उनको हासिल है कि वो इम्पीचमेंट थे करीब तीन प्रेसिडेंट हिस्ट्री में हुए, ये इजाज उनको हासिल है कि करप्शन के सबूत के हिसाब से वो करीब तीन प्रेसिडेंट हुए। और मैं समझता हूं कि जहां तक ताल्लुक है ریزالو کرنے کا یا ان کو
چلو وہ تو خیر پچھلا سیگمنٹ تھا, آگے آ جاتے ہیں. یہ بتائیں کہ جہاں تک پریزیڈنٹ اوباما کی انڈورسمنٹ کا تعلق ہے, یہ انڈورسمنٹ تو ہلری کلنٹن کے لیے بھی تھی.
دیکھیں ہلری کلنٹن صاحبہ نے, میں آپ کو ایک بات بتاؤں, وہ ہماری کینڈیڈیٹ تھی, میرے دل میں ان کی بڑی ریسپیکٹ ہے اور میں نے بڑا قریبی ان کے ساتھ کام بھی کیا ہے, لیکن انہوں نے بہت ساری غلطیاں کی. سب سے پہلی غلطی تو انہوں نے وہ کی کہ انہوں نے وہ ریاستیں جہاں پہ پریزیڈنٹ ٹرمپ نے سپر میجورٹی لی, وہاں پہ انہوں نے نہ براک اوباما صاحب نے اپنی کیمپین کے زمانے میں اس کو وزٹ کیا, نہ انہوں نے ہلری کلنٹن صاحبہ نے وزٹ کیا. دوسری بات یہ ہے کہ انہوں نے مسلمز کو تو انہوں نے کافی بوسٹ دیا, وہ جو خضر خان صاحب کو سٹیج پہ لا کے پرائم ٹائم میں, لیکن اس کے باوجود انہوں نے مائنورٹیز کو صحیح طرح انگیج نہیں کیا. جو موومنٹ بلڈ کی تھی پریزیڈنٹ اوباما نے,
لیکن
میں سمجھتا ہوں کہ خضر خان صاحب کو لانا وہ ڈی این سی کے پوائنٹ آف ویو سے وہ غلط تھا, اور اس کا نیگیٹو امپیکٹ ہوا کہ وہ ریاستیں جو آلریڈی اگنور کی گئی تھی پریزیڈنٹ براک اوباما کے زمانے میں, ان کی کیمپین میں وہی ریاستیں اگنور کی گئیں ہلری کلنٹن صاحبہ کی کیمپین میں, اور پھر اس کے بعد مسلمانوں کو جب پرائم ٹائم پہ آپ لائیں گے تو نیچرلی اس کا امپیکٹ بھی نیگیٹو پڑے گا. تو میرا خیال ہے کہ جو غلطیاں انہوں نے کی تھیں ہلری کلنٹن صاحبہ نے, وہ جو بائیڈن صاحب یہ غلطیاں نہیں کریں گے انشاءاللہ, اور اس دفعہ کافی عرصے کے بعد سیکنڈ ٹرم میں پریزیڈنٹ نہیں آئے گا وائٹ ہاؤس میں.
اب میرا خیال ہے چونکہ ہم نے کورونا وائرس کے سبب یہ دونوں انسیڈنٹ جو ہیں اس کے انڈر انفلوئنس ہیں, پریزیڈنٹ ٹرمپ کا یہ بیان ہو کہ وہ کانگریس کو ایڈجرن کر کے اپوائنٹمنٹس کے لیے خود جا سکتے ہیں, اپنی پاورز استعمال کر سکتے ہیں, یا پھر یہ کہ کورونا کے دنوں میں پریزیڈنشل کیمپین ہو, تو براہ راست کورونا وائرس کے اوپر بھی بات ہو جائے. ساجد عارف صاحب, آپ میری لینڈ میں ہیں, تو ہمیں کچھ احوال بتائیے کہ گورنر صاحب کیا کر رہے ہیں, ریاست کتنی متاثر ہے, اور اگر آپ پورے ڈی ایم بی کا یعنی تین اسٹیٹس کا بھی کوئی ریفرنس دینا چاہیں تو ہمیں بتائیں کہ یہاں سچویشن کیا کنٹرول میں ہے, حالات بہتری کی طرف جا رہے ہیں یا بھی ورس ہوں گے.
دیکھیے آج کی کرنٹ صورتحال یہ ہے کہ میریلینڈ کے اندر 8,225 ان کے ہمارے مریض ہیں, 235 اموات ہو چکی ہیں میریلینڈ میں کرونا ریلیٹڈ, اور آج آٹھ ڈرائیو تھرو ٹیسٹنگ سینٹر کھولا گیا آج پھر ہمارے بالٹیمور کاؤنٹی میں, جہاں آپ اپوائنٹمنٹ لے کے جا کے اپنا ٹیسٹ کرا سکتے ہیں. میریلینڈ کمپیریٹیولی دوسری اسٹیٹوں جس طرح ہمارے عابد بھائی ہیں وہاں نیو یارک نیو جرسی سے قدرے پیچھے ہیں نمبروں میں, کیونکہ پاپولیشن از ناٹ دیٹ کنجسٹڈ, لیکن یہاں پہ گورنر صاحب نے کافی اقدام کر رکھے ہیں. پہلے ان کے ذہن میں تھا اسٹیڈیم, ہمارا جو کنونشن سینٹر ہے وہاں پہ 1,00,000 اور انکلوڈنگ ہلٹن جو ڈاؤن ٹاؤن بالٹیمور ہے, ان دونوں جگہوں پہ 1,00,000 بیڈ جو ہے وہ سٹینڈ بائی پوزیشن پہ تھے. میریلینڈ میں چیزیں کافی کنٹرول میں ہیں, گراف جو ہے وہ آگے بڑھنے کی بجائے اب رکتا نظر آ رہا ہے, ابھی نیچے تو نہیں آیا, لیکن میرے خیال میں آنے والے دنوں میں چیزیں بہتری کی طرف جائیں گی. اب دیکھیں جس طریقے سے ہم لوگوں نے سوشل ڈسٹینسنگ ڈیلی بیس پہ ہمارا حصہ بن چکا ہے, اب جس طریقے سے ماسک اور گلوز اور سینیٹائزر یوز ہو رہے ہیں, میرے خیال میں آنے والے دنوں میں میں کافی پر امید ہوں, میرے خیال میں حالات بہتر ہوں گے, مڈ میں کہیں جا کے چیزیں نارملائز ہونا شروع ہو جائیں گے.
جی ہوپفلی. ملک ندیم عابد صاحب, آپ نیو یارک میں, اور انفارچونیٹلی نیو یارک اموات کے اعتبار سے اگرچہ نئے کیسز رپورٹڈلی کم ہو رہے ہیں, لیکن اب بھی وہ فوکل پوائنٹ ہے پوری دنیا کا بھی, اور سب سے زیادہ چیلنجڈ اسٹیٹ اور چیلنجڈ شہر ہے. کچھ اپڈیٹ نیو یارک سے دیجیے گا اور کمیونٹی کی بھی کچھ اپڈیٹس دیجیے گا.
جی پہلے تو میں یہ بتاتا چلوں کہ نیو یارک میں ابھی تک جو کنفرم کیسز ہیں تقریباً 2,20,000 کے قریب ہیں, اور تقریباً 11,500 سے 12,000 کے قریب ڈیتھس رپورٹ کی گئی ہیں. اس میں صرف یہ ڈیتھس کی ہم رپورٹ کرتے ہیں, اس میں یہ رپورٹ نہیں کی جاتی کہ تقریباً 18,000 لوگ ریکور بھی کر چکے ہیں. تو میرا خیال ہے تھوڑی سی پازیٹیوٹی کی بھی رپورٹ دینی چاہیے, اب یہ ریکوری کا پروسیس بھی بہتر ہوتا جا رہا ہے, بیکاز ایجوکیشن بڑھ رہی ہے اور ڈیلی بیسس پہ گورنر کومو از ڈوئنگ پرفیکٹ جاب, آلموسٹ پرفیکٹ جاب, कि ये सोशल डिस्टेंसिंग का जो जिस तरह मेरे भाई साजिद तारक साहब ने फरमाया, कभी कभी मैं उनसे एग्री भी कर लेता हूँ कभी कभी कि ये सोशल डिस्टेंसिंग जो है दिस इज वर्किंग। और मेरा ख्याल है कि हम अपने जो लिसनर्स हैं उनसे भी रिक्वेस्ट करेंगे कि इसको स्ट्रिक्टली फॉलो करें। अभी तक बहुत सारे लोग इसको सीरियसली नहीं ले रहे, अभी तक भी लोग यही कहते हैं कि ये होक्स है, और जिस तरह प्रेसिडेंट ट्रंप ने बहुत अच्छा ये कहा कि दिस इज होक्स, और रिएक्शन जो था फेडरल गवर्नमेंट का उसमें काफी स्लो था। लेकिन उसके बावजूद मैं समझता हूँ कि दिस चैलेंज इज प्रोबेबली द बिगेस्ट चैलेंज आई हैव एवर सीन इन माय लाइफ। सो
देसी कम्युनिटी का बताइए, पाकिस्तानी कम्युनिटी का काफी अमवाद हमें हमारे जो मकामी जर्नलिस्ट कोलीग्स हैं वो बता रहे हैं, लेकिन देसी कम्युनिटी रिलक्टेंट है, वो ये जाहिर नहीं करना चाहती कि उनके फैमिली में से किसी को कोरोना है या कोरोना के सबब मौत हो चुकी है। यही वजह है कि जो पाकिस्तान के सफारत खाने हैं और जो कौंसल खाना है उनके ऑफिशियल स्टैंड में भी बहुत फर्क नजर आता है, क्या वजह है?
देखिए पहली बात तो ये भी क्लैरिफाई मैं करता चलूं, बदकिस्मती है कि पाकिस्तान एम्बेसी जो है इज ए कंप्लीट इनकंप्लीट डिनायल, और इट्स ए कंप्लीट डिसकनेक्शन बिटवीन कम्युनिटी एंड एम्बेसी एंड बिटवीन इवन देयर ओन कॉन्सुलेट्स एंड एम्बेसी। आज से तकरीबन दो हफ्ते पहले पाकिस्तान कॉन्सुलेट न्यूयॉर्क ने ऑफिशियल स्टेटमेंट इशू की कि 80 से ज्यादा पाकिस्तानी कोरोना वायरस से हलाक हो चुके हैं, और उसके बाद पाकिस्तान एम्बेसी ने यह कहा कि कोई पाकिस्तानी उनकी डेथ कोरोना वायरस से नहीं हुई। तो मैं समझता हूँ कि ये अनरियलिस्टिक है, और पाकिस्तान एम्बेसी को पहले अपने कॉन्सुलेट से ऑफिशियली
कोऑर्डिनेशन होनी चाहिए।
जी बिल्कुल, और इसलिए कि ये डिमोरलाइजिंग फैक्ट भी है अपनी कम्युनिटी के लिए कि हमारी एम्बेसी को ना तो कुछ इन्फॉर्मेशन है और ना वो केयर करते हैं।
लेकिन खैर ऐसा चूंकि एम्बेसी का बंदा मौजूद नहीं है, तो मैं सिर्फ ये कहूंगा कि एम्बेसी चूंकि ऑफिशियल स्टेटमेंट देना है, और जब पाकिस्तानी फैमिलीज भी ऑफिशियली ये डिक्लेयर नहीं कर रही या बता रही, और आपको हॉस्पिटल्स भी इस बुनियाद के ऊपर तो कोई इन्फॉर्मेशन जारी नहीं करते कि कोरोना के सबब बात हुई है, तो वो बताना ही पसंद नहीं कर रहे, तो एम्बेसी के पास कुछ रिटर्न में या ऑफिशियली है नहीं, तो वो कैसे क्लेम कर सकते हैं मैं लोगों के दावों के ऊपर। अब आ जाते हैं आपकी ऑब्जर्वेशन, पाकिस्तानी कम्युनिटी इंडियन कम्युनिटी कितनी इफेक्ट हुई है इसे?
बहुत ज्यादा इफेक्ट हुई है। न्यूयॉर्क में मैं सिर्फ डाउनस्टेट न्यूयॉर्क की बात करूंगा, न्यूयॉर्क सिटी की पांच बोरोस और लॉन्ग आइलैंड की, अभी तक तकरीबन 175 के करीब अमवात हो चुकी हैं। मैं सिर्फ कल का जिक्र करूंगा, मेरा अपना इलाका नासा काउंटी जहां पे हम रहते हैं, सिर्फ नासा काउंटी में मेरे इर्द गिर्द और मेरे जाती जानने वालों में तकरीबन 7 अमवात हुई हैं। और मैं समझता हूं कि आपकी बात बिल्कुल बजा है, शायद वो इस चीज को एम्बैरेसमेंट फील करते हैं कि हम लोगों को बताएंगे तो ये पता नहीं लोग क्या समझेंगे, लेकिन मैं समझता हूँ कि ये बहुत खतरनाक किस्म की सोच है, बहुत खतरनाक अप्रोच है। अगर कोई इस तरह का सिचुएशन है तो ये फौरी शेयर करना चाहिए। मैं आपको ये दो चीजें क्विकली शेयर करूं कि एक हमारे दोस्त बुजुर्ग दोस्त थे, हमारी मस्जिद के नमाजी थे, वो फौत हुए, वो न्यूयॉर्क में सबसे पहले पाकिस्तानी थे जिनकी कोरोना वायरस से डेथ हुई। उन्होंने किसी को नहीं बताया, ना उनकी फैमिली ने उनको किसी को बताया कि वो बीमार है। उसके एक हफ्ते के बाद उनकी अपनी बहन, छोटी बहन, उनकी कोरोना वायरस से डेथ हुई। उसके बाद उनकी एक कजन जो कि जिनके हस्बैंड भी डॉक्टर हैं, जिनका बेटा भी डॉक्टर है, एक ही फैमिली में 4 डेथ हो चुकी हैं। इसीलिए कि पहली बात तो ये कि उन्होंने प्रॉपरली लोगों को वार्न नहीं किया। आप शेयर प्राइड के साथ ना करें कि भाई कोरोना वायरस है जी मुझे, मैं इसलिए मुझे बच के रहें। आप इस पॉइंट ऑफ व्यू से रहें कि अल्लाह की मखलूक को आपने परेशानी से बचाना है, और आप ये शेयर करें, खुद भी डिस्टेंसिंग रखें और लोगों को भी बताएं कि वो थोड़ा सा मतलब केयर करें और एहतियात करें। तो मैं समझता हूं कि इस वक्त पाकिस्तानी कम्युनिटी बहुत बुरी तरह मुतासर हुई है, क्योंकि लैक ऑफ कोऑर्डिनेशन एंड लैक ऑफ रियलिटी।
बहुत शुक्रिया हमारे नदीम आबिद साहब, आप न्यूयॉर्क से हमारे साथ मौजूद थे, साजिद तारर साहब आपने हमें ज्वाइन किया मैरीलैंड से, आपके भी हम ने बहुत शुक्रिया,
बहुत शुक्रिया जी, थैंक यू जी, अस्सलाम वालेकुम।
और सामिन इसके साथ ही हमारा आज का ये प्रोग्राम अपने खुदाम को पहुंचता है, असद हसन को इजाजत दीजिए।
इस प्रोग्राम में जो नुक्ताए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे, और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
जब रेडियो हो दूर और खबरें हो अहम, तो आइए हमारी वेबसाइट urduvoa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए। दिन भर की अहम शहर सुर्खियाँ, ताज़ा तरीन खबरें,
सब मिलते हैं उर्दू voa.com पर। अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बाकार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। इस पते को याद रखिए www.urduvoa.com।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तयाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
This is VOA News.